अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बिर्तामोड खबरमा आजको अङ्कमा हामी झापा क्षेत्र नम्बर 2 को प्रदेश निर्वाचन क्षेत्र नम्बर 1 का माननीय सांसद एकराज कार्कीसँग कुराकानी गर्न गइरहेका छौँ र आजको बिर्तामोड खबरमा हामी शहीद नेत्र पार्कको परिकल्पना, दुर्गा माविको वार्षिक उत्सव लगायतका विषयमा माननीय सांसद एकराज कार्कीसँग कुराकानी गर्नेछौँ। माननीयज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हजुर, धन्यवाद, नमस्कार।
माननीयज्यू, यो शहीद नेत्र पार्कमा अहिले चाहिँ यसलाई स्तर उन्नति गर्ने गरीको काम, यसलाई पुनर्जीवन दिने गरीको काम अगाडि बढिरहेको छ। यो शहीद नेत्र पार्कको परिकल्पनाकार यहाँ त्यहाँको सामुदायिक वनमा लामो समय अध्यक्षका रूपमा पनि यहाँले भूमिका निर्वाह गर्नुभयो। यो परिकल्पना कसरी गर्नुभयो बताइदिनुहोस् न, जानकारी गराइदिनुहोस् न।
धन्यवाद। यो जतिखेर 2052 साल म 51 सालमा स्थानीय निर्वाचनमा चाहिँ यहाँको गाविस गरामिनी तत्कालीन गरामिनी गाविसको अध्यक्ष थिएँ, त्यो बेलामा चाहिँ 52 सालतिर चाहिँ भर्खर बहुदल मुलुकमा आएको थियो र यो जङ्गल ठुलो रूपमा चाहिँ नोक्सान सुरु भयो। नोक्सानी सुरु भइसकेपछि दिनदिनै हरिया रुखहरू ढाल्ने लैजाने, त्यो पछाडि वनसँग चाहिँ वनले यसलाई संरक्षण गर्न सकेन र तत्कालीन अवस्थाका डेफु पञ्चलाल शाहले चाहिँ यहीँ गाह्रामुनिमै आएर अब तपाईँहरूलाई वन चाहिन्छ भने वन जोगाउनुहोस्, अब हामीबाट चाहिँ सम्भावना नहुने भयो, त्यसले गर्दाखेरि चाहिँ यो यतातिर लाग्नुपर्ने भयो भन्ने कुरा उहाँले गरेपछि मैले चाहिँ त्यहाँका तत्कालीन अवस्थाका चाहिँ जनप्रतिनिधि, त्यहाँका सबै राजनीतिक दलहरूसँग मैले छलफल गरेँ, कुराकानी गरेँ र 2052 सालबाट हामीले त्यो वनलाई चाहिँ संरक्षणको रूपमा चाहिँ हेर्न सुरु गऱ्यौँ र त्यही बेलामा जतिखेर भुटानी सरकारले चाहिँ नेपाली मूलका नागरिकहरूलाई त्यो नेपाली मूल्य उठाएको आन्दोलन, स्वतन्त्रको आन्दोलनबाट चाहिँ त्यहाँ नेपालीहरूलाई खेद्ने काम गर्यो र तत्कालीन अवस्थामा त्यहाँ पहिला आउँदाखेरि माईको बगरमा आउनुभएको छ र त्योबाट सि विभिन्न ठाउँमा झापाका दुईवटा बेलडाङ्गी र गोलदाप र मोरङको पथरीमा त्यहाँबाट सिफ्ट गर्ने काम गर्यो र यो ठाउँमा आइसकेपछि उहाँहरू लामो समयसम्म बस्नुभयो र पछि उहाँहरूलाई जब फेरि तेस्रो मुलुकमा सिफ्ट गर्न थालिसकेपछि त्यो ठाउँ चाहिँ यहाँ भुटानी शरणार्थी क्याम्प बसेको गोलदाप एरिया चाहिँ खाली भयो र त्यो अवस्था नै म चाहिँ सामुदायिक वनमै थिएँ, यो संरक्षण समितिमा थिएँ र एउटा सानो खोलो थियो र त्यतिखेर भर्खर चाहिँ सिमसारको एकदम लहर चढेको थियो, सब यसो पानी देख्न नहुने, खोल्ची देख्न नहुने लहर चढेको थियो र हामीले त्यो बोटानिकल गार्डन बनाउनु पर्छ भनेर युएनएचसिआरसँग हामीले माग गरेका थियौँ र त्यो बोटानिकल गार्डन बनाउँदाखेरि युएनएच हेलो
हजुर हजुर
बोटानिकल गार्डन बनाउँदाखेरि चाहिँ युएनएचसिआरसँग हामीले प्रपोजल पेस गऱ्यौँ, उसले चाहिँ धेरै ठुलो लागत भयो हामी सक्दैनौँ भन्ने योजना गरेपछि हामीले चाहिँ तत्कालीन अवस्थामा जिल्ला के अरे हामी सामुदायिक वनमा हस्तान्तरण भएका थिएनौँ, खालि ढले संरक्षण गर्थ्यौँ, ढले पढेका लकडीहरू ल्याउने अनि त्यसको ढुवानी हामीले पाउँथ्यौँ र जिल्ला वन कार्यालयले त्यसलाई बेच्थ्यो
हजुर
र त्यो पैसाबाट करिब 1 लाख रुपियाँ हामीसँग चाहिँ हेरालुहरूलाई थोरै पैसा दिन्थ्यौँ र कार्यालय खर्च गरेर 1 लाख रुपियाँ हामीसँग बचेको थियो, त्यही पैसाबाट हामीले चाहिँ ल पोखरी खनौँ भनेर सुरुवात गऱ्यौँ र जुन पोखरी खन्दाखेरि तत्कालीन अवस्थामा जिल्ला वन कार्यालयले त्यो तत्कालीन अवस्थामा चाहिँ निकै डिस्टर्बेन्स गर्यो किनभने अब जङ्गलभित्र संरचना बनाउन पाइँदैन भन्ने हिसाबले डिस्टर्बेन्स गर्यो र म तत्कालीन अवस्थामा जनप्रतिनिधि पनि भएको हिसाबले सबै हिसाबले त्यसलाई चाहिँ अलिकति कन्भिन्स गरेर डेफु साहब तपाईँहरू चोबल लागिदिनुहोस्, हामी यहाँ चाहिँ एउटा पर्यटन स्थल बनाउँछौँ भनेर सुरुवात गरेर हामीले त्यो अवस्थाबाट सुरुवात गरेर अहिलेसम्म हामी चाहिँ सुरुवात गरेर ल्यायौँ र रिफ्युजीहरू पुरै उठेर गइसकेपछि हामीले त्यो एरियामा 16 हेक्टर उहाँहरू बसेको एरिया र अरू चार 16, 4, 20, 6 हेक्टर अरू बढाएर चाहिँ त्यसलाई एउटा मास्टर प्लान बनाएको छौँ। त्यो अनुसार चाहिँ हामी त्यहाँ काम गऱ्यौँ, पोखरी बनायौँ, त्यसलाई चाहिँ पोखरी बनायौँ। त्यो पछाडि चाहिँ तत्कालीन अवस्थामा योभन्दा अगाडिको 74 निर्वाचनमा माननीय पवित्र निरौला खरेल सङ्घीय सांसद हुनुहुन्थ्यो र म प्रदेश सांसदमा निर्वाचित भएको थिएँ।
हजुर,
त्यो बेलामा चाहिँ माननीय पवित्र निरौला खरेलले पर्यटक स्थल 101 गन्तव्य स्थलमा चाहिँ यो पर्यटक क्षेत्रलाई पनि समावेश गर्नुभयो र हामीहरूले चाहिँ प्रदेशबाट सङ्घबाट केही पैसाहरू ल्यायौँ र स्थानीय तत्कालीन अवस्थामा ध्रुव कुमार शिवाकोटीले पनि केही पैसाहरू दिनुभयो र हामीले त्यो केही निर्माण कामहरू गऱ्यौँ।
हजुर,
यो निर्माणको कामहरू गऱ्यौँ र अब अहिले चाहिँ निर्माणको काम गरिसकेपछि अब तत्कालीन अवस्थामा त्यसलाई व्यवस्थित गर्न सकिन्न र त्यो हात्ती प्रभावित क्षेत्र हात्ती जब चाहिँ फेरि हात्तीको फ्लो बढिसकेपछि हामीहरूले चाहिँ त्यहाँ जति संरचना बनायो त्यति भत्काएर जाने भएको कारणले गर्दा मैले पनि वन छोडेँ। अब नयाँ समितिहरू आयो, नयाँ समितिले त्यसलाई खासै ध्यान दिन सकेन र त्यो अहिले चाहिँ एउटा जङ्गल जस्तो भएको थियो।
हजुर,
त्यसपछि यसपालि जनप्रतिनिधि हाम्रो वार्ड अध्यक्ष अविरल कृष्ण खरेल अनि त यो वनको अध्यक्ष हाम्रो के अरे हाम्रो बद्री प्याकुरेल सँग सरसल्लाह गरेर कम्तीमा पनि यसलाई चाहिँ अलिकति काम गरौँ भनेर चाहिँ योजना बनाइयो र बिरदामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारीजीसँग मैले कम्तीमा पनि तपाईँहरूको यो नगरकै सम्पत्ति हो, कम्तीमा 2-4 दिन तपाईँहरू गाडी पठाइदिनुहोस्, ग्रेडरहरू पठाइदिनुहोस्, स्काइभेटरहरू पठाइदिनुहोस्, जसले गर्दा त्यसलाई झाडी सफा गर्छौँ, हामी उपभोक्तालाई पनि परिचालन गर्छौँ र झाडी सफा गरेर यसलाई अगाडि बढाउँछौँ भन्दा उहाँहरूले हुन्छ भन्नुभयो र हामीले त्यो योजना बनाएर वडा कार्यालयलाई ल योजना बनाउनुहोस् भनेर भनियो र यो माघ 8 गतेबाट हामीहरूले अहिले चाहिँ एउटा श्रमदान अभियान सञ्चालन गरेका छौँ।
यो श्रमदानमा नि माननीयज्यू, पहिले त यहाँ अब जनपक्षीय कालदेखि जनप्रतिनिधिका रूपमा काम गरिरहनु भएको छ, पहिले चाहिँ गाउँभरिमा सबैभन्दा राम्रो घर देखियो भने त्यो चाहिँ स्कुल होला भनेर बुझिन्थ्यो होइन, पहिले जनश्रमदान हुन्थ्यो, सबैभन्दा राम्रो चाहिँ विद्यालय बन्थे। अहिले चाहिँ जनश्रमदान गर्ने ती गरेका कामहरू, सामूहिक काम गर्ने गरेका कुराहरू चाहिँ अहिले गाउँमा सबैभन्दा नराम्रो घर देखियो भने चाहिँ यो स्कुल हो क्यार भनेर बुझ्नुपर्ने गरेको, सरकारी स्कुल हो क्यार भनेर बुझ्नुपर्ने गरेको अवस्था छ। यो चाहिँ किन भइराखेको छ, यहाँलाई के लाग्छ, अहिलेको यो जनश्रमदानमा कतिको सहभागिता जुटिराखेको छ?
यो हाम्रो पार्कको चाहिँ जनश्रमदानमा चाहिँ मान्छेहरूको अहिले सहभागिता राम्रो देखिएको छ। हामीले एउटा सोच पनि के बनायौँ भने हामीले त्यसलाई चाहिँ निकै ठुलो खर्च गराएछ, करिब करिब 3 करोड पैसा विभिन्न ठाउँबाट पैसाहरू पनि आयो अनि हामीले यो 22 हेक्टर जमिनलाई घेराबारा गर्ने योजनाका साथ त्यो चाहिँ तल प्लम्ब लगाउने र माथि चाहिँ वरिपरि नेट लगाउने हिसाबले चाहिँ त्यसलाई चाहिँ घेराबारा पनि गऱ्यौँ। तर के रह्यो भने अब त्यहाँ पहिलो कुरा त मैले अस्ति पनि बोल्दा भनेको थिएँ, पहिलो कुरा त के भने उपभोक्ताहरू चाहिँ इमान्दार हुनु पर्यो, हामी इमान्दार हुन सकेनौँ, त्यसले गर्दा त्यहाँ भएको संरचनाहरू मान्छेले भत्काउने लैजाने यो ढङ्गको कामहरू पनि भयो, हात्तीले पनि त्यसो गर्यो र हामीले त्यो नेत्रपार्कलाई चाहिँ पहिला हामीले स्वयंसार बनाउने भनेका थियौँ र पछि गएर हामीले नेत्रको नाममा चाहिँ शहीद नेत्रको नाममा चाहिँ त्यसलाई जोड्ने काम गऱ्यौँ। जोड्नुको पछाडि पनि एउटा महत्त्वपूर्ण कुरा छ, के छ भने जुन पार्कमा हामी अहिले पार्क बनाइरहेछौँ त्यो स्थल पहिला खेतीयोग्य जमिन थियो र त्यही ठाउँमा चाहिँ त्यसको ठिक पूर्वपट्टि हाम्रो शहीद नेत्र जसले चाहिँ यो लोकतान्त्रिक आन्दोलन गणतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुभयो, निरङ्कुश पञ्चायती शासकहरूले पक्रेर जेल सार्ने न्युमा फागुन 2029 साल फागुन 21 का दिन सुखानीको जङ्गलमा लगेर 5 शहीदहरूलाई हत्या गर्नुभयो, त्यसमध्ये हत्या गर्यो, त्यसभित्र चाहिँ नेत्र शहीद नेत्र पनि हुनुहुन्थ्यो र उहाँको त्यो बसोबास गरेको क्षेत्र पनि भएको कारणले गर्दा आमेरले चाहिँ त्यसलाई शहीद नेत्रको नाममा किन नराख्ने, यो शहीद भनेको राष्ट्रको नामका राष्ट्रका शहीद हुन् भनेर हामीले त्यसलाई शहीद नेत्र पार्कको नामकरण दिएर अगाडि बढाएका छौँ र अहिले सहभागिता राम्रो छ, सबै राजनीति दलहरूको सहभागिता छ, सङ्घ संस्थाहरूको सहभागिता छ र त्यहाँका विशेष गरेर त्यहीँ छिमेकी युवा क्लब भन्ने भाइहरू हुनुहुन्छ, उहाँहरू चाहिँ दिनरात 25-30 जना खटिराख्नु भएको छ अनि अरू यहाँका सङ्घ संस्था क्लबहरू विभिन्न राजनीति दलका साथीहरू सबै पालै पिसो आएर हरेक दिन आज चाहिँ 8 गतेदेखि सुरु गरेको आज 14 गते भइसक्यो आज पनि छ, त्यो नसकिन्जेलसम्म त्यसलाई निरन्तर रूपबाट अगाडि बढाउने र हामीले एउटा योजना पनि भने जबसम्म अपनत्व महसुस हुँदैन तबसम्म संरक्षण हुँदैन भन्ने कुराको हामी निष्कर्ष निकालेका छौँ, त्यसै गर्दा त्यसलाई अपनत्व बनाउनको लागि पनि यो श्रम शिविर जस्तो सफाई गर्ने चाहिँ योजनाका साथ हामी अगाडि बढाएका छौँ।
मानन्दज्यू, अहिले त्यहाँको चाहिँ पर्यटकीय स्तरमा चाहिँ विकास गर्दाखेरि अत्यन्तै राम्रो हुने गरेको क्षेत्र पनि छ, यहाँहरूले केही पूर्वाधारहरू पनि बनाउनु भएको छ, त्यसको संरक्षणमा स्थानीयवासी उदासीन हुनु, त्यहाँको चाहिँ संरक्षण गर्नुको साटो त्यहाँ भएका सामानहरू चाहिँ चोरेर लानु, ती गरेका कुराहरूले समुदायलाई चाहिँ यो काममा लाग्नुपर्छ भनेर किन उत्प्रेरणा जगाउन सकिएन?
यो अत्यन्त महत्त्वपूर्ण चाहिँ क्वेसन गर्नुभएको छ, वास्तवमा यो के रहँदो रहेछ भने त्यही कारणले हामीले त्यहाँ अर्काले बनाइदिइसकेपछि त्यसको माया हुँदो रहेछ, अर्काले गरिदिएको कुरामा चाहिँ माया नहुने भएकाले अहिले चाहिँ श्रमदान गरेपछि अपनत्व महसुस गराउने गरेर हामीले त्यो योजना बनाएका हौँ र हिजो के भयो भन्ने कुरामा अब हामी लाग्ने छैनौँ, हिजो वास्तवमा त्यस्तै स्थिति रह्यो किनभने मान्छेहरू आउने जे अब वरिपरि त्यहाँ टोइलेटहरू बनाएको छ, ढोकाहरू बनाएको छ, ढोकासम्म लिएर गए साथीहरूले अरू लिएर गए, यो खालको अवस्था रह्यो, त्यसले गर्दा उपभोक्ताहरू नै इमान्दार हुन जरुरी छ र उपभोक्ताहरू इमान्दार बनाउने कुरामा हामी लागेका छौँ।
मानन्दज्यू, अहिले चाहिँ त्यहाँका लागि अरू जाने गरेको ठाउँमा पुलको पनि समस्या छ नि, त्यो चाहिँ काठको पुल जान मान्छेलाई अलिकति अप्ठ्यारो हुने गरेको, त्यो प्रवेश गर्ने गरेको यो ठाउँमा खोलामा, त्यसलाई व्यवस्थित गर्ने काम पनि गर्न सकिएला, के छ अवस्था?
त्यो चाहिँ हामीले त्यहाँ त्यो वन समुदायमा अध्यक्ष हामी रहेको बेलामा युएनएचसिआरसँग मिलेर वन र मिलेर हामीले बनाएको थियौँ त्यसलाई एउटा काठको पुल, त्यो विगत बाढीले चाहिँ त्यसलाई 3-4 वर्ष अगाडिको बाढीले चाहिँ त्यसलाई भत्काउने बङ्ग्याउने काम गरेका छ र यसपालि मैले प्रदेशबाट केही रकमहरू त्यो पुलको लागि लगाएको थिएँ, योजना चाहिँ परेको थियो यो आर्थिक वर्षको, तर यसपालि सरकार प्रदेश सरकारले चाहिँ प्रतिस्थापन विधेयक लिएर आयो, प्रतिस्थापन विधेयकले चाहिँ त्यो पैसा विनियोजित र भएको रकम चाहिँ कटाइ गरिदियो र सरकार आफैले बनायौँ, हामी चाहिँ काङ्ग्रेसबाट विद्रोह गरेको केदार कार्कीको ग्रुप 8 जना र हामीले 49 जनाले चाहिँ भोट हालेर 47 पुऱ्याएर प्रदेश सरकार बनायौँ हाम्रै योजना काटो, त्यति मात्रै रहेन यो निर्वाचन क्षेत्र बिरतामोड झापा निर्वाचन क्षेत्र 2:1 भनेपछि म निर्वाचित भएको क्षेत्रको चाहिँ करिब करिब 6 करोड पैसा, अब 5 करोड 85 लाख भनेपछि 6 करोड, त्यस्तो त्यो बाहेक त्यो समेत चाहिँ थुप्रै योजनाहरू काट्ने काम गरिरहेको छ र त्यो पुल पनि यसपालि काटियो र यसपालि अस्ति भर्खरै चाहिँ नगरपालिकाहरूको मेयर उपमेयर कार्यकारी अधिकृतहरू सबै 8 गते आउनुभएर त्यो दिन त्यो पुलको प्रस्ताव राखेको थियो र उहाँहरूले इस्टिमेट डिजाइन गर्ने चाहिँ अग्रसरता चाहिँ देखाउनु भएको छ र योभन्दा अगाडि हामीले चाहिँ एउटा माथि नेपाल सरकारलाई पनि इस्टिमेट गरेर पठाउने काम चाहिँ गरेछ, यसलाई फलोअप गरिसकेपछि मलाई लाग्छ अब त्यो त्यसमा चासो जब यो पार्क चाहिँ बिहालत अवस्थामा भएको कारण धेरै चासो राखिएन, अब यसलाई चासोको साथ राख्छौँ र यो वर्ष नबने पनि अब कमिङ इयरमा चाहिँ बजेटमा पारेर हामीले त्यो पुल बनाउने काम गर्छौँ र त्यसको ठिक्क करिब करिब 500 मिटर तल दक्षिणपट्टि एउटा प्रदेश सरकारबाट करिब करिब 60-65 लाख खर्च गरेर एउटा ट्रस्टफुल झोलुङ्गे खालको सानो टेम्पोसम्म छिर्ने ट्रस्टफुल हामीले निर्माण गरेका छौँ। त्यो चाहिँ आकर्षक पनि छ र तर त्यो चाहिँ अलिक दक्षिणपट्टि साइडमा रहेको छ, त्यो बाटो पनि हामी आउन सक्छौँ र यो पुल बनाउने कुरामा हामी लाग्छौँ।
त्यहाँ चाहिँ फुटबल ग्राउन्ड पनि देखियो युवाहरूका लागि, अहिले चाहिँ कुलतमा लागिरहने लागु औषध सेवन गर्ने गरेको कुरा अत्यधिक बढेको छ भन्दा युवाहरूलाई चाहिँ अरू कुरामा इङ्गेज गर्नुपर्ने, खेलकुदमा अतिरिक्त क्रियाकलापमा इङ्गेज गर्नुपर्ने गरेको अवस्था पनि हाम्रो समाजमा विद्यमान छँदैछ। त्यसको चाहिँ स्तर उन्नतिको काममा कतिको पहल प्रयत्न भइराखेको छ, के गर्दै हुनुहुन्छ?
हामीसँग यो वन क्षेत्रमा यो वार्डमा बिरतामा पहिला तत्कालीन गाह्रामुनिको 2 नम्बर वार्ड, अहिलेको चाहिँ 7 नम्बर वार्ड, बिरतामा नगरपालिकाको 7 नम्बर वार्ड,
हजुर,
हामीसँग 2 फुटबल ग्राउन्ड छ। त्यो एउटा ग्राउन्ड त्यहाँदेखि ठ्याक्कै चाहिँ करिब करिब 500 मिटर मासतिरपट्टि एउटा अर्को ग्राउन्ड, त्यो 500 मिटर मासतिरको ग्राउन्ड पहिला तत्कालीन अवस्था हामीले वनबाट चाहिँ त्यसलाई निर्माण काम गऱ्यौँ, प्रदेशबाट पनि केही पैसाबाट त्यसको घेराबारा गरेका छ र यो ग्राउन्डलाई पनि यसपालि प्रदेशबाट सशर्त अनुदानमा 18 लाख पैसा विनियोजित गरेका छ। त्यो ग्राउन्डलाई एउटा फुटबल ग्राउन्ड राम्रो बनाउन जरुरी छ र माथि न्यू स्टार एउटा क्लब छ, त्यहाँ साथीहरू पनि हिजो संविधानमा पनि रङहरू लाउन आउनुभएको थियो र त्यो न्यू स्टार क्लबले झापाको चाहिँ महत्त्वपूर्ण चाहिँ फुटबल टिम, राम्रै फुटबल टिम बनाएको छ, विभिन्न जिल्लाहरूमा गएर पनि खेल्ने काम गर्छ र त्यहाँ सबै नानीहरू राष्ट्रिय स्तरको खेलाडीहरू पनि भएका छन्, सानो नानीदेखि प्र्याक्टिस गर्छन् र यो ठाउँमा पनि हामीले त्यो काम गर्नको लागि सुरुवात गरेका छौँ र अहिले करिब करिब हरेक दिन बेलुका 50-60 जना युवा भाइहरू, त्यो उमेर समूहको कुरा गर्ने पनि 7-8 वर्षदेखिको नानीहरू चाहिँ त्यसमा खेलिरहेका छन्। यो खालको एउटा स्थिति छ
र
अहिले त्यसलाई निर्माण गर्न चाहिँ 18 लाख पैसा चाहिँ त्यो फुटबल ग्राउन्डलाई व्यवस्थित बनाउनको लागि 18 लाख पैसा पनि विनियोग गरेको छु प्रदेशबाट।
अहिले माननज्यू चाहिँ अर्को विद्यालयको कुरा गरौँ न, यो चाहिँ दुर्गा माविको वार्षिक उत्सव पनि आउँदैछ, दुर्गा माविको अवस्था चाहिँ के छ?
अब यो दुर्गा मावि एउटा राजनीतिक थलोको रूपमा मुलुकको लोकतान्त्रिक आन्दोलनको सुरुवात भएकै विद्यालय भन्नुपर्छ, किनभने हामीले जतिखेर त्यो विद्यालय 28-29 सालमा त्यहाँको शहीद नेत्र घिमिरे, शहीद कृष्ण कुइके कुइकेल, शहीद हाम्रो चाहिँ नारायण राजवंशी, नारायण श्रेष्ठ हरू पढ्नुहुन्थ्यो र शहीद नेत्र घिमिरे त्यहाँ पढाउनुहुन्थ्यो र 28-29 सालको झापा आन्दोलनको बखत त्यो विद्यालय 9 क्लाससम्म पढे पुगेको थियो, जुनियर हाई स्कुल भन्थ्यो त्यतिखेर र त्यो आन्दोलन त्यो त्यतिखेरको चाहिँ आन्दोलनपछि त्यो विद्यालयलाई चाहिँ फेरि 7 क्लासमा चाहिँ झार्ने काम भयो, राजनीतिक भयो भनेर त्यो विद्यालयलाई झार्ने काम भयो र 43-44 सालको पार्टी नेकपा तत्कालीन अवस्था नेकपा माले स्थानीय तहको तहलाई चाहिँ सदुपयोग के अरे प्रयोग गर्नुपर्छ, उपयोग गर्नुपर्छ भन्ने नीति अप्नाएर म त्यतिखेर तत्कालीन अवस्थामा राजविराज कलेजमा भर्खर आइएल सकेका थिएँ र पार्टीले फैसला गर्यो जनपक्ष रूपमा चाहिँ उम्मेदवार हुनको लागि, दिल्ली कुमार मैनाली र म, दिल्ली कुमार मैनाली अहिले हामीसँग हुनुहुन्न, उहाँ चाहिँ स्वर्गवास भइसक्नु भएको छ, दिल्ली कुमार मैनाली र म जनपक्षीय रूपमा खडा भयौँ र हामीले चुनाव जित्यौँ। जितिसकेपछि त्यो विद्यालयलाई अब हाई स्कुल बनाउनु पर्छ भन्ने अभियानमा हामी लाग्यौँ र त्यतिखेर हामीले 2 ग्रुप बनाएर देउसी खेल्यौँ। त्यतिखेर स्कुललाई धरोडी राख्ने पैसा थिएन, स्वीकृति लिनको लागि धरोडी राख्ने पैसा थिएन, त्यतिखेर पैसा निकै महँगो थियो र हामीले 2 देउसी ग्रुप करिब करिब 15 दिन खेल्यौँ, एउटा दिल्ली कुमार मैनालीको नेतृत्वमा एउटा मेरो नेतृत्वमा 2 ग्रुप बनायौँ र हामीले देउसी खेल्यौँ र त्यो देउसीपछि हामीले हाई स्कुल बनाउनको लागि धरोटी रकम जम्मा गर्यौँ र तत्कालीन अवस्थामा अहिले हामीसँग खड्ग पाण्डे हुनुहुन्न, स्वर्गीय भइसक्नुभयो, उहाँलाई हेडमास्टर बनायौँ र त्यहाँबाट हामीले हाई स्कुल सुरुवात गऱ्यौँ र हाइस्कुलको रूपमा त्यो संरचनाहरू थिएन, पछि युएनएससिआर विभिन्न दात्री संस्थानहरूसँग पैसाहरू माग्यौँ र म करिब करिब 10-15 वर्ष त्यहाँको व्यवस्थापन समितिको अध्यक्ष भएँ होला लाग्छ मलाई त्यस्तो, र त्यसलाई चाहिँ 11-12 पनि सुरुवात गऱ्यौँ र हामीले एउटा पुराण पनि आयोजना गऱ्यौँ म अध्यक्ष भएको बेला, त्यो पुराणबाट उठेको पैसाले 11-12 बनायौँ र कलेज पनि सञ्चालन गर्यौँ, त्यसको पैसा आएको पैसा 60% र 40 गरेर 60% कलेजलाई 40% स्कुललाई गरेर हामीले त्यो निर्माण गऱ्यौँ र अहिले हामीले कलेज पनि निर्माण गरिदिन्छौँ र हाई स्कुल त्यसरी हामीले निर्माण गऱ्यौँ। अब रह्यो त्यसलाई चाहिँ उ गर्नुपर्ने, अब अहिले चाहिँ करिब करिब 60-65-67 हुनसक्छ त्यो वार्षिक उत्सव, अब वार्षिक उत्सवको तयारी छ र वार्षिक उत्सव यही 18 गते हुँदैछ भन्ने कुरा सुन्नमा आएको छ र त्यसको प्रमुख अतिथिको रूपमा हाम्रो निर्वाचन क्षेत्रबाट विजय हुनुभएको प्रतिनिधि सभाका सभामुख सम्मानीय देवराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन हुँदैछ भन्नेसम्म जानकारी प्राप्त भएको छ, यसो आधिकारिकता त प्राप्त भएको छैन, यो ढङ्गबाट त्यो स्कुल चाहिँ अहिले अगाडि बढिरहेछ।
अहिले व्यवस्थापन समिति चाहिँ यो वार्षिक उत्सवपछि अर्को बन्दैछ भन्ने गरीको कुरा पनि, व्यवस्थापन समितिका लागि निर्वाचन हुँदैछ भन्ने गरीको कुरा पनि सुनेका छौँ, त्यो स्कुललाई यहाँको विगतको अनुभवले पनि यहाँ त्यहाँको स्थानीय बासिन्दा पनि पूर्व अध्यक्ष पनि दुर्गा माविको स्तर उन्नतिका लागि दुर्गा माविको पठन पाठनलाई राम्रो बनाउनका लागि कस्तो खालको नेतृत्व आवश्यक पर्छ यहाँले के सोच्नु भएको छ?
अब सक्षम नेतृत्व चाहिन्छ, अब त्यो व्यवस्थापन समिति नै मूल कुरा हो किनभने त्यसको त्यसलाई चाहिँ भौतिक रूपबाट सम्पन्न बनाउन, भौतिक सुविधा सम्पन्न बनाउनको लागि र शिक्षक साथीहरूसँग सहकार्य गर्दै गुणस्तर शिक्षा दिनको लागि व्यवस्थापन समितिको जरुरी छ र अहिले हामीले त्यो विद्यालयलाई चाहिँ राम्रो शिक्षाको लागि अगाडि राम्रो शिक्षा बनाएका छौँ किनभने त्यसमा अङ्ग्रेजी मिडियम पनि छ नेपाली मिडियम पनि छ। समस्या कहाँनिर हुँदो रहेछ भने फिडर स्कुलहरू, अब यो त लिडर स्कुल भयो फिडर स्कुल जहाँ 5 क्लाससम्म पढाइ हुन्छ, अब यसको वरिपरि क्याचमेन्ट एरियामा 5-6 स्कुलहरू छन्, अब त्यो स्कुलबाट 5 पास पढेर क्रस गरेर गएका नानीहरूलाई चाहिँ अलिक समस्या देखिराखिएको छ किनभने अब त्यो फिडर स्कुलहरू जुनियर स्कुलहरूले चाहिँ राम्रो शिक्षा दिन नसकेपछि त्यहाँ देश चाहिँ राम्रो नभएपछि त्यहाँ लगेर पढाउन चाहिँ अलिक अप्ठ्यारो देखिँदैछ, त्यसले गर्दा वरिपरिका अरू विद्यालयहरूलाई पनि हामीले गुणस्तरयुक्त बनाउनुको लागि प्रयत्नमा लागेछौँ, जनप्रतिनिधि साथीहरू लाग्नु भएको छ र निशुल्क शिक्षा कम्तीमा नै आधारभूत शिक्षा निःशुल्क शिक्षा हुनुपर्ने, अब अहिले राज्यको चाहिँ गतिविधि देखिन्न किनभने भनेको छ निःशुल्क अङ्ग्रेजी पढाउने नाममा केही पैसा लिएछ दरबन्दी दिएको छैन र त्यो कारणले पनि त्यो स्कुललाई शिक्षकलाई साथीहरूसँग सहकार्य गर्न अभिभावकहरूसँग चाहिँ सहकार्य गर्न विद्यार्थीहरू गुणस्तरयुक्त चाहिँ शिक्षा उपलब्ध गर्न एउटा क्वालिटिभ लिडरसिपको जरुरी छ, अब राजनीतिक रूपबाट छलफल गरिकन सबै साथीहरूसँग बसेर छलफल गरिकन निर्माण गर्नुपर्छ होला भन्ने लाग्छ।
माननीयज्यू अहिले अघि अलिकति प्रसङ्ग पनि यहाँले गर्नु प्रसङ्ग उठाउनु भयो यो हाम्रो निर्वाचन क्षेत्रमा भनेको झापा निर्वाचन क्षेत्र नम्बर 2 प्रदेश निर्वाचन क्षेत्र नम्बर 1 यहाँका नागरिकहरूलाई समृद्ध बनाउने गरीका पूर्वाधारका योजनाहरू विभिन्न कामहरू यहाँले अगाडि बढाउनु भएकोमा करिब 6 करोड चाहिँ यो वर्षका लागि छुट्याइएको पैसा प्रदेश सरकारले हटायो काट्यो ती योजनाहरू सञ्चालन गर्नका लागि बजेट दिने गरीको व्यवस्था गरेन, यसलाई फेरि ल्याउन सकिने गरीको कुरा चाहिँ कतिको रहन सक्छ?
अब यसले के छ भने जम्मा करिब करिब 35-36 करोड पैसा चाहिँ हाम्रो निर्वाचन क्षेत्रमा आएको छ, त्यसमध्ये चाहिँ अब 6 करोड त करिब पैसा काट्ने काम भयो, अब सम्भावना देखिन्न, अहिले नै तत्कालै चाहिँ अब केही मुख्यमन्त्रीसँग त कुराकानी गरेका छौँ तर पनि अब अहिले चाहिँ अब काम भएको छैन, करिब करिब यो प्रदेशको कोशी प्रदेशको अहिलेसम्मको खर्च यो चाहिँ पुँजीगत खर्च 14% अथवा 15% हाराहारीमा भएको देखिन्छ अहिले अब करिब करिब 6 महिना भयो यो हुनुको पछाडि पनि यो अस्थिरतै नै हो किनभने अब यो प्रदेशमा संविधानका धाराहरू 168मा चाहिँ संविधानको धारा 168मा चाहिँ प्रदेश सरकार बनाउने व्यवस्था छ त्यसमा चाहिँ पहिला एकमा सबैभन्दा ठुलो दलले बनाउने ए बहुमत प्राप्त दलले बनाउने र एकल बनाउने र त्यो दुईमा गइसकेपछि दुई वा दुईभन्दा बढी मिलेर बनाउने तेस्रोमा गएपछि त्यसले चाहिँ विश्वासको मत लिने चौथो अब पाँचौँमा गइसकेपछि हामी अहिले पाँचौँबाट बनाउँदैछौँ अहिले मान्नेहरू स्वतन्त्र भएको छ सरकार बनाउने कुरामा पार्टीको हुइप लाग्दैन त्यसैले गर्दाखेरि संविधानका सबै धाराहरू हामीले प्रयोग गरिसकेका छौँ अब मिटमभन्दा अर्को विकल्प छैन तर एउटा नजिर के स्थापित भएको छ सर्वोच्च अदालतले भने विगतमा संसद विघटन भएको बेला केन्द्रीय सरकार संसद विघटन भएको बेला सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न पाइन्न भनेर तत्कालीन अवस्थामा भएको संसदलाई बिउ जाने काम सर्वोच्च अदालतले गरेको छ
हजुर
त्यसैले अब फेरि पनि हामीले के सोच बनाइरहेका छौँ भने अब सरकार हामीले बनाएको छ हाम्रै माथि सरकार खन्निने काम भएको छ यसर्थ के हो भने अब यो सरकार ठिक ढङ्गबाट चलेन भने हामीले जुन दिएको विश्वासको मत विश्वास सरकारमाथि दिएको विश्वास हामी फिर्ता लिन पनि सक्छौँ र अर्को सरकार निर्माण पनि गर्ने योजना पनि बनाउन सक्छौँ पहिला चाहिँ मुख्यमन्त्रीसँग कुराकानी गर्छौँ उसले ठिक ढङ्गबाट नचल्ने हो एकलोटी ढङ्गबाट चल्ने हो प्रतिपक्षलाई सम्मान नगर्ने हो भने हामीले फेरि सरकार बचाएर राखिदिनुपर्छ भन्ने कुनै कुरा छैन त्यसले गर्दा हामी त्यो ठाउँमा पनि छौँ
मानन्दज्यू हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँको तर्फबाट थप सन्देश के छ
पहिला त रेडियो भिजनले आफ्ना विचारहरू राख्न दिएकोमा धन्यवाद तपाईँ लगायत सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु र हामी सुखी नेपाली समृद्ध नेपालको अभियानमा छौँ वास्तवमा अहिले सरकार सत्ताप्रति जुन वितृष्णा जनताहरू आएको छ वास्तवमा यसलाई पोजिटिभ लैजान जरुरी छ र अहिले जे खालको व्यथिति देखिन्छ त्यो व्यथितिलाई सबै मिलेर अन्त्य गर्न जरुरी छ र सुखी नेपाली समृद्ध नेपाल बनाउने योजना हाम्रो पार्टी नेकपा एमाले अघि सारेको छ र अहिले हामी प्रतिपक्षमा भएकै कारणले पनि मलाई लाग्छ अहिलेसम्म केन्द्रले पनि 14-15% मात्रै पुँजीगत खर्च गर्न सकिएको छ प्रदेशहरूको हालत पनि त्यही छ स्थानीय तहहरूको हालत पनि त्यही छ त्यसैले गर्दा ठिक ढङ्गबाट मुलुक नचल्न नसकेको कारणले नै यो अवस्था छ त्यसै गर्दा सबै सचेत हुन जरुरी छ सबै नागरिकहरू सचेत हुन जरुरी छ र कम्तीमा सुखी नेपाली समृद्ध नेपालको अभियानमा जुट्नको लागि सबैसँग अपिल गर्दछु धन्यवाद
धन्यवाद मानन्दज्यू यो महत्त्वपूर्ण समयका लागि
हस् ल धन्यवाद
धन्यवाद उहाँ हुनुहुन्थ्यो झापा क्षेत्र नम्बर 2 प्रदेश निर्वाचन क्षेत्र नम्बर 1 माननीय सांसद एकाराज कार्की शहीद नेत्र पार्कको परिकल्पना उहाँले गर्नुभएको थियो शहीद नेत्र पार्कमा अहिले श्रमदान चलिरहेको छ र त्यसलाई पुनर्जीवन दिने कामहरू भइरहेको छ अत्यन्तै रमणीय ठाउँ छ त्यहाँ पिकनिक खानका लागि जान उपयुक्त वातावरण बनाउनका लागि स्थानीय सक्रिय हुनुहुन्छ वडा नम्बर 7 अध्यक्ष अविरल कृष्ण खरेलको पहलमा श्रमदानको योजना अगाडि बढिरहेको छ र नगरपालिकाले पनि त्यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ त्यसै गरी दुर्गा मावि गरामणीको वार्षिक उत्सव आइरहेको छ दुर्गा माविमा 1.5 दशक नेतृत्व गर्नुहुने माननीय एकराज कार्कीले त्यहाँको शिक्षा सुधारका लागि भइरहेका कामहरूका बारेमा पनि जानकारी गराउनु भएको छ आजका लागि बिर्तामोड खबर कार्यक्रम यति नै हरेक हप्ता आइतबार बिहान 8 बजे यहाँहरूले बिर्तामोड नगर क्षेत्रभित्रका गतिविधिका साथ स्थानीयवासी जनप्रतिनिधि लगायतसँग कुराकानी यहाँहरूले सुन्न सक्नुहुनेछ। आजका लागि कार्यक्रमबाट सहकर्मी मित्र रवि किरण बान्तवासहित म गणेश पोखरेल बिदा चाहन्छौँ र अर्को हप्ता यसै गरी बिर्तामोड खबरका साथमा उपस्थित हुनेछौँ। नमस्कार।